الشيطان الرجيم بسم الله الرحمن الرحيم وقل اعملوا فسيرى الله عملكم ورسوله والمؤمنون وستردون إلى عالم الغيب والشهادة فينبئكم بما كنتم تعملون اور اے نبی آپ ان منافقین کو کہہ دو نہیں منافقین کو نہیں ان توبہ کرنے والوں کو کہہ دو اور عام لوگوں سے بھی کہہ دو او یا عام لوگوں سے بھی کہہ دو جو چاہے تم عمل کرو اللہ تمہارے عمل کا بدلہ دینے والے ہیں اللہ تمہارے عمل کو دیکھیں گے کیا مطلب اللہ تمہارے عمل کا بدلہ دیں گے اور اللہ کے رسول بھی تمہارے اعمال دیکھیں گے کہ تم امتیوں نے کیسے اعمال کیے ایسے ہر ہفتے حضور کی خدمت میں امت کے اعمال پیش ہوتے ہیں اور حضور جب دنیا میں حیات تھے تو امت کے اعمال دیکھتے تھے اور ایمان والے بھی تمہارے عمل کو دیکھیں گے یعنی عام صحابہ بھی تمہارے طرز عمل کو دیکھیں گے اس سے معلوم ہوا کہ توبہ کرنے والے پر صالحین کی علامت ظاہر ہونے لگے وہ حقیقی توبہ کہلاتی ہے کہ ایک آدمی توبہ کرے پھر اس کے اوپر صلاح کے اثرات ظاہر ہونے لگے تو سمجھو کہ اس نے حقیقی توبہ کر لی اور تم لوگ لوٹائے جاؤ گے مرنے کے بعد دوبارہ زندہ کر کے چھپی ہوئی اور ظاہر چیز کے جاننے والے اللہ کی طرف پھر وہ اللہ تعالیٰ تم کو بتلا دیں گے جو عمل کے تم لوگ کرتے تھے اور اس کے مطابق اللہ تعالیٰ تم کو بدلہ دیں گے آخرت میں وَآخَرُونَ مُرْجَوْنَ لِأَمْرِ اللَّهِ اِمَّا يُعَذِّبُهُمْ وَإِمَّا يَتُوبُ عَلَيْهِمْ وَاللَّهُ عَلِيمٌ حَكِيمٌ اور کچھ دوسرے اور لوگ بھی ہیں یعنی پیچھے رہ جانے والے اور تبوک میں نہ جانے والے کہ جن کا معاملہ مؤخر کیا گیا ہے حمزہ کے ساتھ اور ترک حمزہ دونوں قرات ہے یعنی ان کی توبہ ابھی مؤخر کی گئی ان کا کیس پینڈنگ ہو گیا توبہ ان کی مؤخر ہو گئی اللہ کا حکم آنے تک اللہ کا حکم آنے تک کہ ان کے بارے میں اللہ تعالیٰ جو چاہے حکم کر دے فیہم بما یشاء ان کے بارے میں اللہ تعالیٰ جو چاہے وہ حکم کر دے آگے ان کی تفصیل آ رہی ہے وعلی الثلاثة الذین خلفوا میں اما یعذبہم یا تو اللہ تعالیٰ ان کو عذاب دے گے بئی طور پر کے بغیر توبہ کے نعوذ باللہ ان کی موت ہوئے اما یعذبہم و اما یتوب علیہم یا یہ کہ اللہ تعالیٰ ان پر توجہ فرما گئے اور ان کی توبہ اللہ قبول کر لے گئے واللہ علیم حکیم اور اللہ تعالیٰ اپنی مخلوق کو جاننے والے اور ان کے ہر کام کو اللہ تعالیٰ ان کے ساتھ جو کچھ ہو رہا ہے اس میں بڑے حکمت والے ہیں یہ کون لوگ ہیں مرجعون والے تین آدمی جو بعد میں آئے الآتون بعد یعنی فوراً عذر معذرت کرنے نہیں آئے تھوڑی دیر بعد آئے یہ کون تھے حضرت مرارہ ابن ربیع کعب ابن مالک ہلال ابن امیہ رضی اللہ تعالی عنہم شارٹ فارم میں مکہ یاد رکھنے کا مکہ کے میم سے مرارہ ابن ربیع کعب سے کعب ابن مالک ہا سے ہلال ابن امیہ तो तीनों नाम आसानी से राज रह जावे। इनका मामला कब तक पेंडिंग हुआ? 50 दिनों तक उनका मामला मौखर हुआ, क्योंकि तबुक के सफर में हुजूर के 50 दिन लग गए थे। ये लोग पीछे रहे सुस्ती में और राहत की तरफ माइल होकर, यानी जिहाद में न जाने की वजह निफाक नहीं थी बल्कि क्या था? मशक्कत और जिहाद की तकलीफ, उसके बजाय घर रह गए तो जरा राहत रह गए इस तरीके से, इसलिए वो नहीं गए थे। अभी अल्लामा सुयूती कह रहे हैं, और वो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के पास उज्र पेश करने भी फौरन नहीं आए जैसे कि दूसरे लोग। तो उनका मामला मौकूफ रहा 50 रात तक, और लोगों ने हुजूर के फरमान पर उनसे बातचीत भी छोड़ दी, यहाँ तक कि 50 रात के बाद उनकी तौबा कबूल हुई, अल्लाह के यहाँ से तौबा का हुक्म नाजिल हुआ। वमिनहुम, मुनाफिकीन का एक ग्रुप और भी है, والذين اتخذوا مسجدا ضرارا وكفرا وتفريقا بين المؤمنين وإرصادا لمن حارب الله ورسوله من قبل وليحلفن إن أردنا إلا الحسنى والله يشهد إنهم لكاذبون। ये एक आदमी था, वो जो मशहूर सहाबी है ना, गसीलुल मलाइका हजरत हंजला रदी अल्लाह ताला अन्हो, उनके अब्बा, उसका नाम था अबू आमिर, और लोग उसको जमाने जाहिलियत के अंदर अबू आमिर राहिब कहा करते थे। और राहिब इसलिए कहते थे कि वो नसरानी हो गया था, ईसाई बन गया था। जब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की मदीना तशरीफ आवरी हुई तो बहुत जला, इस्लाम पर एतराजात भी बहुत किए, हुजूर ने सारे जवाब दिए, लेकिन उसको इत्मीनान नहीं हुआ। और क्या बोला वो बदबख्त? खास तौर पर गज़वे उहुद के दिन बोला या पहले बोला कि आइंदा जो कौम भी आपसे जंग करने आएगी, मैं उनके साथ मिलकर तुमसे लड़ूंगा। चौका क्या उसने कि आइंदा जो कौम भी तुमसे लड़ने के लिए आएगी, मैं उनके साथ मिलकर तुम्हारे खिलाफ जंग करूंगा, ये उसने कह दिया। तमाम गजवात में वो शामिल रहा दुश्मनों के साथ, लेकिन गजवे हुनैन तक वो इंतजार करता रहा। हुनैन की जंग हुई और देखा कि ये तो अरब के सारे बड़े बड़े कबाइल, हवाजिन, सकीब, और उससे पहले फतेह मक्का में कुरेश, सब इनके सामने हार गए, तो अब क्या करें। इसलिए कि उसको उम्मीद थी कि कभी न कभी तो दुश्मन इन पर गालिब आ जाएंगे, लेकिन दुश्मन मगलूब होते चले गए, और आखिरी इंतजार कुरैश का था, वो भी 8 में हार गए, और उसी साल हुनैन वाले भी हार गए, तो इसकी सारी उम्मीदें जो है पानी में मिल गई। तो अब ये मुल्के शाम भाग गया। दूसरी बात, उसने एक मर्तबा हुजूर के सामने बद्दुआया जुमला कहा। क्या कहा उसने? कि आप में और मुझ में जो हक पर हो, जो झूठा हो, अल्लाह ताला उसको वतन से दूर, अकारिब रिश्तेदार से दूर, सफर की हालत में अल्लाह उसको मौत देवे। एक मर्तबा मुबाहसा किया तो उसमें ये बद्दुआ दी उसने, कि हम दोनों में से जो भी झूठा हो वो वतन से दूर, रिश्तेदारों से दूर, अकेला मरे। हुजूर ने आमीन कही और ये आमीन उसी के हक में लगी कि वो ही अपने खानदान से दूर मुल्के शाम के अंदर मरदूद होकर के अकेला मरा। ये अबू आमिर राहिब मुल्के शाम गया और कैसर रूम से मिला और कैसर रूम को उसने आमादा करने की कोशिश की कि मदीना के ऊपर हमला करना चाहिए। और किसी तरह भी मदीना से मुसलमानों को निकाल देना चाहिए। उसी साजिश के मातहत उसने मदीना में मुनाफिकों को एक खत लिखा कि मैं कैसर रूम को मदीना पर हमला कराने की तैयारियां करवा रहा हूं, लेकिन तुम लोगों की मदीना में एक इज्तिमाई ताकत होनी चाहिए कि कैसर रूम जब हमला करने आवे तो तुम लोग उनकी मदद कर सको। इसके लिए मदीना के अंदर जो है एक सेंटर अपना बना लो, मरकज बना लो अपना, और वहां पर तुम लोग जो है मिलजुल करके मशवरे किया करो, और जब हमारा हमला होगा कैसर रूम के साथ तो वहां से तुम हमारी मदद कर सको, हथियार भी उसमें जमा करते रहना। ये सब उसने नापाक प्लानिंग का खत लिखा। उसके खत के और उसके मशवरे के ऊपर मदीना के मुनाफिकीन ने मस्जिद कोबा के करीब के अंदर एक मस्जिद की बुनियाद रखी और मस्जिद का काम शुरू किया। हालांकि वो मस्जिद नहीं थी, वो जो है मुनाफिकों का सेंटर बन रहा था, लेकिन अगर वो उसका नाम रखे कि ये मुनाफिकीन का सेंटर है तो सहाबा थोड़ी बनने दे, इसलिए उन्वान लगाया उसने मस्जिद का, काम शुरू किया। अब मुसलमानों को धोखा देने के लिए इन्होंने क्या शक्ल की? नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में हाजिर हुए, कहने लगे हुजूर मस्जिद कुबा लोगों को जरा दूर पड़ती है, ज़ईफ और बीमार लोगों का मस्जिद कुबा तक जाना भी जरा मुश्किल है। मस्जिद कुबा इतनी वसी भी नहीं है कि पूरी बस्ती के लोग अंदर समा सके, इसीलिए हमने एक दूसरी मस्जिद बनाना शुरू की है, ज़ईफ लोग नमाज पढ़ ले गए। और मस्जिद कुबा की तंगी में भी थोड़ी सहूलत हो जाए, आप एक नमाज वहां अदा फरमा लीजिए, क्योंकि हुजूर नमाज अदा फरमा ले वहां तो सब मुसलमानों को इत्मीनान हो जाए कि ये मस्जिद है, और मुसलमानों को धोखा देना भी आसान हो जावे। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम उस वक्त तबूक की तैयारी में मशगूल थे, तो हुजूर ने यह वादा फरमा लिया कि अभी तो मैं सफर में जा रहा हूं, वापसी के अंदर उसमें नमाज पढ़ लेंगे। जब तबूक से वापसी हो रही थी इसलिए यह वाकया तबूक के साथ आ रहा है, मस्जिद ज़िरार का, तो मदीने तैयबा के करीब हुजूर एक जगह के ऊपर कयाम फरमाते हैं। अल्लाह ताला ने आयत नाजिल फरमाई और मुनाफिकीन की साजिश खोल दी कि ये मस्जिद नहीं बना रहे, ये तो सेंटर ऑफ मुनाफिकीन बना रहे, इसलिए वहां आपको नहीं जाने का। हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपने कुछ अहबाब को हुक्म दिया कि जाओ और उसको जलाओ। उसमें आमिर इब्ने सकन थे, वाशी इब्ने हर्ब रदी अल्लाहु ताला अन्हो थे, ऐसे सहाबा को हुजूर ने मुकल्लब बनाया कि जाओ और जाकर के उसको गिरा करके खत्म कर दो। تو یہ حضرات گئے اور ان کا مقصد تھا وہی اس مسجد کو گرا کر کے جلا کر کے ختم کر دینا. مالک ابن دخشم، مان ابن عدی، عامر ابن سکن، واسی ابن حرب، یہ حضرات گئے تھے. صحابہ گئے، عمارت کو گرا ڈالا، زمین کے برابر کیا اور آگ لگا کے جلا دیا. پھر حضور پہنچ گئے مدینہ منورہ تو وہ جگہ خالی ہو گئی جل بھون کے ختم. تو نبی کریم صلی اللہ علیہ وسلم نے عاصم ابن عدی کو فرمایا کہ وہ جگہ خالی پڑی ہے، اب تم اپنا گھر بنا لو. تو نے عرض کیا کہ حضور، جس جگہ کے متعلق قرآن میں آیت نازل ہوئی ہو ایسی منحوس جگہ کے اوپر میں گھر بنانے کے لیے تیار نہیں ہوں، مجھے پسند نہیں ہے وہاں گھر بنانا ایسی منحوس جگہ پر. ثابت ابن اکرم رضی اللہ تعالیٰ عنہ ضرورت مند ہے، محتاج ہے، آپ ان کو عنایت فرما دیجئے، وہ مکان بنا رہے. حضور نے ان کے مشورے کے مطابق ثابت ابن اکرم کو جگہ دی، انہوں نے گھر بنایا، مکان میں رہے. لیکن عجیب منحوس جگہ، ثابت ابن اکرم کے یہاں کوئی بچہ ہی زندہ نہیں رہتا تھا، جو ہوتا مر جاتا جگہ کی نوسط کی وجہ سے. یہاں تک کہ وہ جگہ اتنی منحوس ہو گئی کہ مرغی اگر انڈے بھی دیتی تو انڈے دیتی ہوئی مرغی بھی وہاں آوے تو وہ انڈے دینا بند کر دے. کوئی جانور بچے بھی نہیں دیتا تھا، کبوتر ایسے جانور بھی وہاں آباد نہیں ہو پائے. اس طرح اس منحوس جگہ کا حال ہوا اور زمانے طویل تک وہ جگہ ایسی کالی شکل کے اندر مسجد قبا کے پاس ایسی پڑی ہوئی رہی. اس کو مسجد زرار سے قرآن مجید نے تعبیر فرمایا، اور زرار اس لیے کہ مسلمانوں کو ضرر پہنچانا مقصد تھا، کفر کی بات کرنا مقصد تھا، ایمان والوں کے مجمع کے اندر تفریق ڈالنا مقصود تھا، نبی کریم صلی اللہ علیہ وسلم کی مخالفت کے لیے نظم کرنا مقصود تھا، اللہ اور اس کے رسول کے دشمنوں کو پناہ دینا مقصود تھا، مسلمانوں کے خلاف سازشیں کرنا جو ہے مقصود تھا. یہ سب ان کے ناپاک اور گندے مقاصد تھے، اسی لیے اس کا نام ہی رکھا گیا مسجد زرار. والذین اتخذوا مسجدا ضرارا، اور ان منافقین میں سے وہ لوگ بھی ہیں جنہوں نے مسجد زرار بنائی. یہ 12 منافق تھے. زرار اس لیے کہا گیا کہ قبا مسجد کے باشندوں کو نقصان پہنچانا ان کا مقصد تھا، مضارۃن وکفرا، اور کفر کرے وہاں ریلیٹ کر کے، مسجدن ضرارا وکفرا، کفر کرنا تھا وہاں بیٹھ کر. اس لیے کہ انہوں نے اس مسجد کو بنایا تھا ابو عامر راہب کے حکم سے، تاکہ وہ ان کے لیے سازش گاہ بنے، سازش گاہ بنے، اور جو ابو عامر کے پاس سے آوے وہ وہاں رہے. ابو عامر کے پاس سے کوئی آدمی آئے تو وہ وہاں رہے، ان کا ٹھیا بنا دیا. اور ابو عامر گیا تھا ملک شام تاکہ قیصر کے لشکر کو لے کر آوے حضرت نبی کریم صلی اللہ علیہ وسلم کے ساتھ قتال کرنے کے لیے. وَتَفْرِيقًا بَيْنَ الْمُؤْمِنِينَ، اور ایمان والوں میں تفریقہ ڈالنے کے واسطے. کون سے ایمان والے؟ جو مسجد قبا میں نماز پڑھتے تھے، اب یہ ان کی مسجد میں نماز پڑھنے آئیں گے. یعنی آج تک پورا مجمع مسجد قبا میں نماز پڑھتا تھا، ابھی نئی مسجد بنے گی تو کچھ مجمع یہاں آ جائے گا، کچھ مجمع وہاں رہ جائے گا، تو دو پارٹی ہو جائے گی مسجد کے اندر، وہاں کا مجمع الگ، یہاں کا مجمع الگ. وَإِرْصَادًا لِّمَنْ حَارَبَ اللَّهَ وَرَسُولَهُ، اور پناہ گاہ کمین گاہ ایسے لوگوں کے لیے جو اللہ اور اللہ کے رسول کے ساتھ جنگ کرتے چلے آئے پہلے سے. وَإِرْصَادًا لِّمَنْ حَارَبَ اللَّهَ وَرَسُولَهُ مِن قَبْلُ, جو پہلے سے اللہ اور اللہ کے رسول کے ساتھ جنگ کرتے چلے آئے ایسے لوگوں کے لیے کمین گاہ پناہ گاہ بنانی ہے. اَي قَبْلَ بِنَائِهِ وَهُوَ وَعَمِرَ الْمَسْكُورِ. اب یہاں ایک مسئلہ مفسرین نے چھیڑا ہے کہ اگر کوئی مسجد ریاکاری سے بنائی جائے یا حرام مال سے بنائی جائے تو کب اس کا حکم بھی مسجد زرار والا ہی ہے؟ حرام مال سے اگر مسجد بنائی گئی یا ریاکاری کی بنیاد پر بنائی گئی تو اس کا حکم مسجد زرار والا ہے, جو بھی آپ نے سن لیا. دوسری بات, حضرت عمر رضی اللہ تعالیٰ عنہ کے دور خلافت میں فتوحات خوب ہونے لگی تو حضرت عمر نے ایک حکم جاری فرمایا کہ ایک مسجد بنی تو دوسری مسجد اتنی قریب مت بناؤ کہ پہلی مسجد کے نمازیوں میں فرق آ رہے, اتنے قریب مت بناؤ, فاصلے سے بناؤ مسجد تاکہ نمازیوں میں خلل نہ آوے, اس طرح ترتیب سے بناؤ. دیکھیے مسجد بنانا بہترین عمل, لیکن نیت کی خرابی کی وجہ سے بدترین عمل ہو گیا. بہترین عمل نیت خراب, بدترین. انہوں نے بنائی مسجد, وہ بھی مدینہ میں بنائی, لیکن نیت خراب تھی تو بدترین ہو گئی. اور حضرت حاتم ابن ابی بلتعہ رضی اللہ تعالیٰ عنہ کا واقعہ, ان کا عمل غلط تھا کہ انہوں نے حضور کا راز مکہ والوں کو لکھ کر بھیج دیا, لیکن نیت صحیح تھی, اسی لیے اللہ تعالیٰ کے ان کا مواخذہ نہیں ہوا, پکڑ نہیں ہوئی. تو ظاہر میں برا عمل لیکن نیت صحیح, اسی لیے مواخذہ نہیں ہوا. ظاہر میں بہترین عمل لیکن نیت غلط, اسی لیے وہ بدترین ہو گیا. یہی انما الاعمال بالنیات کی تشریح. وَإِرْصَادًا لِّمَنْ حَارَبَ اللَّهَ وَرَسُولَهُ مِن قَبْلُ وَلَيَحْلِفُنَّ إِنْ أَرَدْنَا إِلَّا الْحُسْنَى. اور وہ قسم کھاتے تھے, کون منافقین, کہ ہم نے جو یہ مسجد بنائی تو ہمارا مقصد تو ہے بس بھلائی کا, نیکی کا. اس کے بنانے میں مقصد کیا ہے؟ الحسنہ, بھلائی نیکی, یہی ہمارا مقصد ہے. مسکینوں پر نرمی بارش میں گرمی میں, اور مسلمانوں پر وسعت ہو جائے گی, اسی لیے ہم بنا رہے ہیں یہ مسجد. واللہ یشہد انہم لکاذبون, اللہ تعالیٰ شہادت دیتے ہیں کہ یہ منافق جھوٹے کہیں کے ہیں. اس معاملے کے اندر کوئی نیت حسنہ حسنہ کی نہیں, وہ تو ان کی نیت تھی ریاکاری کی, دکھلاوے کی نیت تھی ان کی. وَقَانُوا سَأَلُوا النَّبِيَّ صَلَّى اللَّهُ عَلَيْهِ وَسَلَّمَ أَنْ يُصَلِّي. انہوں نے حضور کو درخواست کی کہ حضور وہاں آپ ایک نماز پڑھ لیجئے. حضور نے دعوت قبول کر لی. معلوم ہوا کہ مسجد کے افتتاح کے لیے بڑوں کو دعوت دینا ثابت ہے. حضور نے اول مرحلے میں منع نہیں کر دیا, تو بعد میں نزول آیت پر حضور نے منع فرمایا, ورنہ انہوں نے دعوت دی تب تو قبول فرما لی اور وعدہ بھی فرما لیا کہ تبوک کے واپسی میں ہم لوگ آئیں گے. تو افتتاح کے موقع کے اوپر اللہ والوں کو دعوت دینا ثابت ہو گیا, تو حضور کو انہوں نے دعوت دی. اب جب حضور واپس ہو رہے ہیں تو یہ لوگ دعوت دے رہے ہیں کہ حضور وہ وعدہ تشریف لائیے نماز پڑھنے کے لیے, تو آیت آ گئی, لا تقم فیہ ابدا, اس مسجد کے اندر نماز پڑھنے کے لیے آپ کبھی بھی کھڑے نہیں ہوں گے, بالکل آپ نہیں جائیں گے نماز پڑھنے کے لیے. حضور کو کہہ دیا گیا. حضور نے ایک جماعت بھیجی, انہوں نے مسجد گرائی جلائی اور اس کی جگہ کے اوپر ڈسٹ بین بنا دی, کناسا کچرا پیٹی بنا دی, اکڈا جس کے اندر مردے ڈالے جاتے تھے, جس کے اندر مردے ڈالے جاتے تھے. वो बना दिया गया उस जगह के ऊपर। लमस्जिदुन उस्सिस अलत तक्वा मिन अव्वल यौमिन अहक अन तक़ूम फीह। इसीलिए अभी भी जो है ना मसला यही है जो है कि भाई मस्जिद बनाओ लेकिन जरूरत की जगहों पे बनाओ, जहां जरूरत ना हो वहां क्या बनाने का मकसद, जरूरत के मौके पर बनाओ। उम्मत में अभी भी जो है हजार हाँ हजार आबादियां ऐसी है कि जहां मुसलमान है लेकिन अब तक वहां मस्जिद इबादत खाना मकतब मदरसा कोई शक्ल नहीं है, वहां बनाओ नहीं। अभी भी यही मसला है जो हजरत उमर रजी अल्लाह तआला ने फरमाया वही तरकीब। और एक मस्जिद मौजूद है तो एकदम करीब में दूसरी नहीं बना डालने की, हर एक की अपनी अलग मस्जिद बनाने जाएंगे फिर क्या होगा। फिर हजरत उमर ने जो फरमाया था ना उसका लिहाज रखने का कि नमाजी का लिहाज रख के बनाने का ये ख्याल भी रखने का और अच्छी नीयत से बनाने का, रियाकारी की नीयत नहीं होनी चाहिए। यही हल अगर कयास कयास जायज है ना, अभी भी कयामत इश्तिहाद है ना, तो इसी को अपने जो है दारुलूम और मदारिस पर भी ले जा सकते हैं कि नहीं ले जा सकते हैं। इमाम अबू हनीफा की फिका तो शुरा ही फिका थी ना, शागिर्दीन से मशवरा करके वो इस्तिंबात करते थे। तो आप लोग अगर इजाजत दे तो अपने एक कदम चले इसमें आके, एक दारुलूम करीब हो एक मदरसा करीब हो तो बिल्कुल बगल में दूसरा नहीं बना डालने का। अगर इस इश्तिहाद से आप मुत्तफिक हो तो अपने कायम करेंगे। अब हर एक जो है मुहतमिम यही कहता है इन अरदना इल्लल हुस्ना। बहुत जरूरत थी हमारे इलाके में, जहालत ज्यादा इलाका, शिर्क बिदात और रसूमात आपने तो अभी पढ़े नहीं है। ये जो मदरसे कायम होते हैं ना उनके जो चंदे की अपील और रिपोर्ट आते हैं ना उसमें जहालत ज़दा इलाका, इर्तिदाद का असर और मुसलमानों के अंदर जो है दीन से दूरी और दूर दूर तक जो है कहीं इल्म का नामो निशान नहीं, ऐसे अल्फाज कदरे मुश्तरक मिलेंगे रिपोर्टों में आपको। इन अरदना इल्लल हुस्ना वल्लाहु यशहदु इन्नहुम लकाज़िबून। मरहूम कारी याकूब साहब के पास दुबई लोग ऐसे चंदे के लिए बहुत जाते थे, तो कारी साहब फिर डांट के कहते थे कि बहुत अच्छा हुआ तूने दारुलूम खोला वरना सारे लोग बेचारे मुर्तद हो जाते। एक हमारे मामू थे इंतकाल कर गए, वो कहते थे कि नया शॉपिंग सेंटर खुला। यही कहते थे कि नया शॉपिंग सेंटर खुला। इन अरदना इल्लल हुस्ना, अल्लाह रहम करे मौलियों पर भी। ला तकुम फीही अबदा, चूंकि मोहतिम के जितने बेटे होते सबको सेट करना रहता है तो कहीं मदरसे खोल डालने के सब सेट हो जाए, कुछ न कुछ एक शोभा इसको एक शोभा इसको, ये एक शाख यहाँ एक शाख यहाँ, एक बेटा यहाँ दूसरा बेटा वहाँ, सबकी सेटिंग हो जाए और चंदे की एक रसीद नहीं छप जाए, नया रिपोर्ट छप जाए। किसी को मकातिब नहीं खोलने जो हिम्मत में फर्ज है इस वक्त पर। हजारों बस्तियां हैं कुरान सामने, कसम खा सकता हूं मैं मिंबर पर खड़े होकर कि जहां अब तक एक मकतब नहीं मुसलमानों के वास्ते, वो किसी को सोचता नहीं है। और हर एक को जो है मेहमान खाना पहला देने का दारू मैंने दफ्तर ऐसे मेहमान खाना और मौसम सबकी गाड़ी, तीन चीजें पहली बन दी है। ला तकुम फीही अबदा لمسجد أسس على التقوى من أول يوم أحق أن تقوم فيه فيه رجال يحبون أن يتطهروا والله يحب المطهرين। رجب میں کتابیں ختم کرا کر گزشتہ سال میں دلی گیا تھا جمعیت علماء میں وہ فقہی سیمینار تھا سہر روزہ, तो हजरत उस्ताद मुफ्ती सईद साहब दामत बरकात हम पालनपुर को जो हुजरा दिया था उन्होंने, बाजू में ही मुझे भी हुजरा मिला था दफ्तर जमीयत के ऊपर, तो बैठा करता था मैं سیمینار کے اوقات کے علاوہ. تو فرمانے لگے کہ مفتی تقی صاحب دامت برکات ہوں دیوبند تشریف لائے, تو کہا کہ میری ملاقات ہوئی, ملنے گئے. تو انہوں نے وہاں کسی ان کے والد مرحوم حضرت مفتی محمد شفیع صاحب رحمۃ اللہ علیہ کے کسی دوست کسی حاجی صاحب کی ایک قصہ سنا ہے کہ کسی, مجھے جب پتہ چلتا ہے کہ فلاں دارالعلوم میں محتمیم اور فلاں نامور مؤخر استاد کے درمیان اختلاف ہے اور وہ جو ہے اب استعفیٰ دے کے الگ ہو جائیں گے مدرسے سے, تو مجھے بہت خوشی ہوتی ہے. کہا کیوں؟ کہ ایک بڑے مؤخر استاد کسی بڑے ادارے سے الگ ہو جائے, ادارے کا بھی نقصان ہوتا ہے, ایک ذی علم پرانے منجے ہوئے مدرس چلے جاتے. کہا مجھے بہت خوشی ہوتی ہے. کہا کیوں؟ کہ وہ نیا مدرسہ کھولے گا. اس پر مجھے خوشی ہوتی ہے کہ وہ الگ ہو گئے, اب نیا مدرسہ کھولیں گے. خود حضرت مفتی سعید صاحب نے مجھے سنایا وہاں جمعیت کے دفتر میں بیٹھ کر, حضرت مفتی تقی صاحب کی بات. لمسجد اسس علی التقوى من اول یوم احق ان تقوم فیہ رجال یحبون ان یتطہروا واللہ یحب المطہرین. وہ مسجد جس کی بنیاد رکھی گئی تقوی کے اوپر پہلے ہی دن سے. پہلے دن کا مطلب کیا؟ جس دن آپ کی مدینہ المنورہ میں تشریف آوری ہوئی ہے, دارالحجرت یعنی مدینہ, جس دن آپ کی مدینہ المنورہ میں تشریف آوری ہوئی اور وہ ہے مسجد قبا, پیر کے دن حضور مدینہ المنورہ تشریف پہنچے تھے حضور. اور ایک قول کے مطابق منگل بوجھ جمعرات پیر, منگل بوجھ جمعرات چار دن حضور کا قیام مدینہ المنورہ وہاں رہا قبا میں, اور جمعہ کی صبح مدینہ کے لیے آپ کی روانگی ہوئی, اس لیے پھر راستے میں جمعہ ادا فرمایا. بعض روایت میں کہ 14 دن قبا میں رہے, بعض روایت میں 22 دن آپ قبا کے اندر مقیم رہے. تو پہلی قبا میں حضور نے پہلا کام کیا, مسجد قبا کی سنگ بنیاد رکھی حضور نے وہاں پر. معلوم ہے مسلمان کسی آبادی کے اندر جائے تو پہلا کام مسجد بنانے کا کرے, پھر اپنا مکان بنانے کی فکر کرے. حضور نے اپنا مکان بعد میں بنایا, پہلے مسجد کی بنیاد رکھی. اور یہی ترتیب مومن کی ہونی چاہیے کہ کسی بھی بستی میں جائے تو مسجد بناؤ, مدرسہ بناؤ, قبرستان بناؤ, یہ 3 کام پہلے کرو, پھر دوسری سب چیزوں کی فکر کرو. اور یہی بخاری کی روایت کے اندر ہے. دوسرے حضرات کہتے ہیں کہ یہاں مسجد سے مراد ہے مسجد نبوی شریف مراد ہے, ایک قول کے اعتبار سے. احق ان تقوم فی, وہ اس لائق ہے کہ آپ اس مسجد کے اندر کھڑے ہو کے نماز پڑھے, وہاں جا کے نماز ادا کرے. اس مسجد کے اندر بہت سارے مرد یعنی انصار ایسے ہیں جو پاک صاف رہنے کو پسند کرتے ہیں اور اللہ تعالیٰ پاک صاف رہنے والوں سے بڑی محبت فرماتے ہیں. واللہ یحب المطہرین, یعنی اللہ ان سے محبت کرتے ہیں, یعنی اللہ تعالیٰ ان کو اجر اور ثواب عطا فرمائیں گے. یہاں ظاہر اور راجے قول کے مطابق طہارت ظاہریہ کا بیان ہے اور طہارت باطنیہ بھی شامل ہے اس کے اندر. طہارت ظاہر طہارت باطن دونوں چیز مراد ہے اس کے اندر. اب ہوا کیا, پہلے تو دیکھ لو کہ تا کا قوم ادغام ہوا. امام ابن خزیمہ نے اپنی صحیح میں حضرت عویمر ابن سائدہ رضی اللہ تعالی عنہ عنہم سے نقل کیا کہ جب یہ آیت نازل ہوئی تو آپ صلی اللہ علیہ وسلم مہاجرین کی ایک جماعت کے ساتھ باقاعدہ مسجد قبا تشریف لے گئے. اس زمانے میں مدینہ سے قبا فاصلے پر تھا, اب مدینہ اتنا وسیع ہو گیا اور سواریوں کی سہولت ہو گئی اس لیے دور نہیں معلوم ہوتا ہے, اب تو اب قریب معلوم ہوتا ہے, لیکن اس وقت فاصلہ تھا. اور جا کر کے حضور مسجد قبا کے دروازے کے اوپر کھڑے ہوئے انصار بیٹھے ہوئے تھے. آپ نے سوال کیا, مومنون انتم, تم اہل ایمان ہو, सब खामोश रहे। फिर हुजूर ने यह अदा किया सवाल का, तो हजरत उमर रजी अल्लाह ताला उन्होंने जवाब दिया, या रसूल अल्लाह, ये लोग वाकईतन ईमान वाले हैं और मैं भी इनके साथ हूँ। तो हुजूर ने दोबारा दूसरा सवाल किया, तुम कजा व कदर पर राजी हो? उन्होंने कहा जी हाँ। तीसरा सवाल किया, क्या तुम आजमाइशों पर सब्र करते हो? उन्होंने कहा जी हाँ। फिर सवाल किया हुजूर ने, क्या तुम नरमी के हालात में अल्लाह का शुक्र अदा करते हो? उन्होंने कहा जी हाँ। तो हुजूर ने क्या फरमाया, काबा के रब की कसम तुम पक्के ईमान वाले हो। फिर हुजूर तशरीफ फरमा हुए वहां और हुजूर ने कहा, ये अंसारियों की जमात, अल्लाह सुबहानहु व ताला ने तुम्हारी तारीफ कर दी, तुम कैसे वुजू और कैसे इस्तिंजा करते हो जरा बतलाओ, कि अल्लाह ने कुरान के अंदर तुम्हारी तारीफ फरमा दी। अहसना अलैकुमुस्सना, अल्लाह ताला ने तुम्हारे मुतालिक बहुत अच्छी तारीफ फरमाई, तुम्हारी पाकी साफी के तरीके के बारे में, तुम्हारी इस मस्जिद के वाकिए में, यानी वाकिया तो मस्जिद का था, लमस्जिद नुस्सिसालत तकवा मिन अव्वली यौमिन हक वन तकुमा फी, मस्जिद ज़िरार में जाने से मना करना था और मस्जिद कुबा में नमाज पढ़ने के लिए आने की बात करनी थी, लेकिन उस ज़िम्न में तुम्हारी तहारत की अल्लाह ने तारीफ फरमा दी। तो उन यहूदियों ने कहा, बताओ तुम किस तरीके से तहारत हासिल करते हो? देखो खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम भी दरियाफ फरमा रहे, मालूम हो किसी की कोई खूबी की बात हो तो हमें पूछ लेनी चाहिए, ये नहीं कि मैं नहीं पूछता उसको, ये किसने कहा है मैं नहीं पूछता, ये किधर है एक तरह का, इसीलिए किसी के अंदर कोई खूबी की बात हमको मालूम हो तो पूछ लेने का, खुद हुजूर पूछ रहे। तो इन्होंने क्या जवाब दिया, अल्लाह की कसम ए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हम कुछ जानते नहीं थे, लेकिन हमारे पड़ोस के अंदर यहूद रहते हैं, हमने उनको देखा कि इस्तिंजा करने के बाद वो अपने दुबूर को पानी से धोते हैं, तो हमने भी उनकी तरह धोना शुरू कर दिया। और एक दूसरी रिवायत के अंदर है हदीस जो इमाम बज़ार ने अपनी मसनद के अंदर नकल फरमाई, मुसनद बज़ार की रिवायत, कि हम पहले ढेले इस्तेमाल करते हैं तीन, उसके बाद हम पानी के जरिए से इस्तिंजा करते हैं। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, हुआ जाकर, बस इसी बुनियाद पर अल्लाह ने तुम्हारी तारीफ फरमाई, फालैकुमुहु, आइंदा भी इस अमल को जारी रखना, आइंदा भी इस अमल को मजबूती से पकड़ के रखना, लिहाजा दोनों चीजों को जमा कर लेना अफजल, ढेला पानी। और अभी इस जमाने में यूं कह सकते हैं कि टिश्यू टॉयलेट पेपर और पानी दोनों को जमा कर लेना अफजल। हसन अल फतावा के अंदर टिश्यू को ढेले के काय मुकाम लिखा गया है, अफमन अस्सस बुनियानहु अला तक्वा मिन अल्लाहि व रिदवान, क्या भला जिसकी बुनियाद रखी गई अल्लाह की तरफ से डर के ऊपर, और अल्लाह ताला की खुशनुदी के ऊपर तकाबुल हो रहा है, यानी एक बुनियाद है अल्लाह की तकवा वाली और दूसरी बुनियाद और साथ में अल्लाह की रदा और खुशनुदी का भी उसमें जज्बा और इरादा कार फरमा, दूसरी तरफ एक दूसरी इमारत बन रही है और उसकी बुनियाद डाली जा रही है, उसका मामला क्या है? अफमन अस्सस बुनियानहु अला तक्वा मिन अल्लाहि व रिदवानिन अम्मन अस्सस बुनियानहु अला शफा जुरुफिन नहार, कि जिसने अपनी इमारत की बुनियाद रखी घाटी खाई के किनारे के ऊपर, शफा किनारा, जुरुफ रा का जम्मा और सुकून दोनों किरात है, घाटी और खाई के किनारे के ऊपर, हारिन जो गिरने ही वाली है, पड़ू पड़ू हो रही है कहते हैं ना, ये हारिन का तर्जुमा, बेहतरीन ताबीर हमारी जुबान में इसकी है, हारिन की पड़ू पड़ू हो रही है जो गिरने ही वाली है, फनहारा भी जो उसके बुनियाद रखने वाले को लेकर के गिर पड़े, इसके बनाने वाले को लेकर के गिर पड़े। फनहार बिही फी नारी जहन्नम, जहन्नम की आग में उसके बानी को लेकर के गिर पड़े। ये तकाबुल हुआ। काई का तकाबुल हुआ कि एक आदमी अपने दीन की बुनियाद तकवा पर रखे, शरीयत के मोहकम कवानीन पर रखे, अल्लाह की खुशनुदी पर रखे, दूसरा आदमी अपनी दीनदारी और मजहबियत और धर्म की बुनियाद रखे, कमजोर बुनियादों पर, गलत अकाइद पर, निफाक के ऊपर, बदअमली के ऊपर, नतीजा कभी दोनों बराबर नहीं हो सकते। एक जन्नत में जाने वाली बुनियाद, एक जहन्नम में गिराने वाली बुनियाद। तो ये दीनी उमूर और आमाले सालिहा और जो है बदअमली से किनाया है आयत करीमा के अंदर। वल्लाहु ला यहदिल कौमज़ ज़ालिमीन, और अल्लाह ताला जुल्म करने वाली कौम को हिदायत नहीं दिया करते। अल्लामा सुयूती रहमतुल्लाह अलैह फरमाते हैं, खैरुन, क्या वो बेहतर है इमारत के जरिए मिसाल तमसीलुन लिल बिनाई अला जिद्दित तकवा, इमारत की मिसाल दी गई तकवा की जिद के ऊपर, जो आइंदा उसमें जो है खराबी होने वाली है उस बुनियाद पर। और आयत में इस्तिफाम मजमून को साबित करने के लिए आया है, यानी अव्वल खैर है कौन सी, तकवा की बुनियाद वाली, और वो मस्जिद कुबा की मिसाल है। दूसरी मस्जिद ज़िरार की मिसाल है, वो शर पर है। वल्लाहु ला यहदिल कौमज़ ज़ालिमीन, और अल्लाह सुबहानहु व तआला जुल्म करने वाली कौम को हिदायत नहीं दिया करते। जी
बिस्मिल्लाहिर्रहमानिर्रहीम। क्या भला वो शख्स जिसने अपनी इमारत की बुनियाद अल्लाह ताला के डर के बिना पर और सिर्फ उसकी खुशनौती की उम्मीद के बिना पर रखी हो, वो बेहतर या वो शख्स जिसने अपनी इमारत की बुनियाद किसी खाई के किनारे पर रखी हो, जुरूफिन राह के जम्मे और सुकून
का। हजरत मौलाना मोहम्मद उमर साहब पालनपुरी रहमतुल्लाहि तआला अलैह फरमाते थे बयान में, मैंने खुद सुना है कि भाई कोई नया मदरसा कायम होने की जब कोई मुझे खबर देता है तो बहुत खुशी होती है कि चलो एक इदारा नया कायम, कुरान हदीस दीन मसले मसाइल पढ़ा पढ़ाया जाएगा। बहरहाल ये है कि इसका मदार इखलास पर है, तकाजे और ज़रूरत के ऊपर है। कोई इखलास के साथ तकाजे और ज़रूरत के मुताबिक काम करे तो वाकई बहुत अच्छा काम है, और अगर इखलास ना हो तो रियाकारी दिखला हो, कोई फासिद गर्ज हो, तो बहुत बुरा काम है। जी
जुरूफिन राह के जम्मे और उसके सुकून के साथ है, जो दीवार जो इमारत पड़ू पड़ू हो रही है फिर वो उसके बानी को लेकर जहन्नम की आग में गिर पड़े। खैरुन, ये इमारत की मिसाल दी गई है,
तर्जुमा का है,
जो गिरने ही को है फिर वो उसके बानी को लेकर जहन्नम की आग में गिर पड़े। खैरुन, ये इमारत की मिसाल दी गई है तकवी की जिद की बिना पर अपने अंजाम के एतबार पर इस्तेफाम तफरी के लिए, और पहला वो बेहतर है और वो मस्जिद कुबा की मिसाल है और दूसरी मस्जिद ज़िरार की मिसाल है, और अल्लाह ताला ज़ालिम कौम को हिदायत नहीं देते। ला यज़ालु बुनियानहुम अल्लज़ी बनौ रीबतन शक्कन फी क़ुलूबिहिम इल्ला अन तक़त्तअ तन्फ़सिल क़ुलूबुहुम बि अन यमूतु वल्लाहु अलीमुन बि ख़ल्क़िही हकीमुन।
नोट्स बनाओ, कभी अगर म्यूजियम बन जाए किसको कौन से कमरे में जगह देना, नोट्स तो बनाना शुरू करो, सदर कमरे में किसको रखना, फिर अंदर किसको रखना, लेकिन सामने तो ऐसा नमूना होना चाहिए जो हर आने वाला देख के मुतासिर हो। ला यज़ालु बुनियानुहुम अल्लज़ी बनौ रीबतन फी क़ुलूबिहिम, रीबतन फी क़ुलूबिहिम इल्ला अन तक़त्तअ क़ुलूबुहुम वल्लाहु अलीमुन हकीम। मुनाफिकीन के दिलों में शक निफाक तो पहले से ही चला आ रहा था, वो शक निफाक निकला नहीं, खत्म नहीं हुआ, बल्कि उनके दिलों के अंदर शक निफाक तरद्दुद की कैफियत बड़ी ज्यादा हो गई और ज्यादा हो गई। इमारत मुनहदिम कर दी जाने के बाद भी उनके अंदर कोई तब्दीली नहीं आई, बल्कि और इजाफा हुआ, उनके शक और निफाक के अंदर, वो इमारत जो उन्होंने बनाई उसकी वजह से उनके दिलों के अंदर शक बराबर रहेगा, तरद्दुद और शक उनके दिलों के अंदर बराबर रहेगा। ये इमारत जो उन्होंने बनाई हमेशा उनके दिलों में खटकती रहेगी, ये भी एक ताबीर है, हमेशा उनके दिलों में खटकती रहेगी। इल्ला ये कि उनके दिलों के टुकड़े टुकड़े कर दिए जावे, इल्ला ये कि उनके दिलों के टुकड़े टुकड़े कर दिए जावे। और दिल के टुकड़े होते हैं तो आदमी मर जाता है, जिंदा थोड़ा ही रहता है। क्या नतीजा निकला? मौत तक इनका खटका बरकरार रहेगा, मौत तक इनका खटका बरकरार रहेगा, बाकी रहेगा, उस खटके से उनको छुटकारा नहीं मिलेगा। दूसरी बात, मौत के बाद भी ये खटका बाकी रहेगा, इसलिए कि दुनियावी मौत के ऊपर जाहिरी दिल तो मरता है लेकिन कल्बे हकीकी बाकी रहता है। और इन मुनाफिकीन को इस गलत इमारत के बनने और टूटने के ऊपर मौत के बाद भी खटका वहां आखिरत में बाकी रहेगा, और जो है यही तरद्दुद उनको वहां उलझनों में डालता रहेगा। इसीलिए इसको मुफस्सिरीन ने दवा में हसरत से किनाया माना है कि हमेशा ये मुनाफिकीन हसरत अफसोस के अंदर रहेंगे और ये हसरत और अफसोस उनका कभी खत्म नहीं होगा और ये हमेशा उनका बाकी रहेगा। वल्लाहु अलीमुन हकीम, और अल्लाह सुबहानहु व तआला अपनी मखलूक को पूरे तौर पर जानने वाले और उनके साथ जो मामले उसको हिकमत से अल्लाह ताला जानता, हिकमत से उनके साथ हर काम को करने वाले हैं। इन्ना अल्लाह अश्तरा मिनल मुमिनीन अनफुसहुम व अमवालहुम बिअन्न लहुमुल जन्ना يقاتلون في سبيل الله فيقتلون ويقتلون قتال في سبيل الله کی ترغیب کا بیان ہے۔ دیکھو نا اللہ تعالی نے کتنا اونچا معاملہ اکرام کا بندوں کے ساتھ فرمایا کہ بیع و شراء کی تعبیر دی گئی، ये कमाले इनायत की बात है कि बेओ शीरा की ताबीर दी गई। इसलिए कि शीरा किसको कहते हैं? जो चीज तुम्हारी मिल्कियत में नहीं है, इवज देके लो, उसको शीरा कहते हैं। अब कायनात में कोई ऐसी चीज है जो खुदा की मिल्कियत में हो ना हो? हर चीज खुदा की मिल्कियत में, फिर भी अल्लाह ताला उसको शीरा फरमा रहे हैं। ये कितना बड़ा इकराम मोमिनीन के साथ। और ये दुनियावी उर्फी बेओ शीरा अल्लाह के मामले के अंदर महाल है, इसीलिए मुराद ये लेने का कि इन्नल्लाह अश्तरा मिनल मुमिनीन, अल्लाह ताला मोमिनीन की नेकियों को कबूल फरमाते हैं और उनको उसके ऊपर अजर और सवाब अता फरमाते हैं, ये मुराद लेने का है। मोमिनीन की नेकियों को अल्लाह ताला कबूल फरमाते, ये नेकियां मकबूल होती मोमिनीन की। यकीनन अल्लाह ताला ने ईमान वालों से खरीद लिया उनकी जान और उनके माल को बई तौर पर के उसको ये लोग खर्च करेंगे अल्लाह की इताअत में। जान भी लगेगी अल्लाह की मर्जी में, माल भी लगेगा अल्लाह की मर्जी के अंदर, तो अल्लाह उसके बदले में उनको जन्नत देंगे। मोमिन की जान माल के बदले में अल्लाह उनको समन के तौर पर जन्नत अता फरमाएंगे। अब वो क्या है बेओ शीरा? युकातिलून फी सबीलिल्लाह, वो अल्लाह के रास्ते में किताल करते हैं, फिर वो कत्ल करते हैं और कत्ल हो जाते हैं। फयकतुलून व युकतलून, बहुत ध्यान से समझो, फयकतुलून मुकद्दम है, वयुकतलून मुअख्खर है। कत्ल हो जाते हैं और कत्ल करते हैं और कत्ल हो जाते हैं, ये जुमला मुस्तानिफा है, शीरा का बयान हो रहा है ये, और एक किरात के अंदर जो है मबनी लिल मफ़ऊल को मुकद्दम किया गया है, ऐ फयुक्तलु बादुहुम व युकातिलुल बाकी, के बास शहीद हो जाते हैं और बाकी बास दुश्मनों से किताल करते हैं। वादन अलैहि हक्का, उस पर सच्चा वादा किया गया। वादन और अकन दोनों मजदर है और मंसूब है फ़ैल माज़ूब की वजह से। वादन अलैहि हक्कन फित तौरात वल इंजील वल कुरान, यही सच्चा वादा है तौरात में, इंजील में, कुरान में, सब जगह के ऊपर। देखो, एक झूठ का पर्दा फाश किया जा रहा है, ये कुरान ने ऐलान कर दिया कि तौरात में भी जिहाद का हुक्म था, इंजील में भी हुक्म था। अगरचे तहरीफ करके वो हुक्म मिटा दिया गया, बाकी कुरान ने ये पर्दाफाश किया, तौरात इंजील में जिहाद के अहकाम मौजूद थे, और तौरात और इंजील के अंदर ये भी बयान किया गया था कि जिहाद उम्मते मोहम्मदिया के लिए मशरू होगा, ये भी एक अलामत बयान की गई थी। और मुतलकन इसके अंदर जान माल खर्च करने की फजीलत है दीन के किसी भी शोबे के अंदर, और सबसे अच्छा है कि किताल के अंदर उसको लगाया जाए। तो तौरात में और इंजील में और कुरान के अंदर इस पर सच्चा वादा आ गया कि अल्लाह ताला मोमिनीन की जान माल के बदले में जन्नत अता फरमाएंगे। वमन औफा बिअहदिहि मिनल्लाह, और अल्लाह ताला से ज्यादा अहद को पूरा करने वाला कौन होगा? अइला अहदुन औफा मिनहु, अल्लाह से ज्यादा कौन वादा पूरा करने वाला? सबसे ज्यादा वादा पूरा करने वाले अल्लाह ताला ही। फस्तबशिरू बिबैइकुम अल्लज़ी बायअतुम बिह, तो तुम्हें इस बै पर, इस सौदे के ऊपर तुम्हें खूब खुशियां होनी चाहिए, इस सौदे के ऊपर जो तुमने अल्लाह ताला के साथ किया मामला, उसके ऊपर खूब खुशियां मनाओ। देखो, ये खिताब का सेगा आ गया, ऊपर गाइब के सेगे चल रहे थे। वज़ालिका हुवल फौज़ुल अज़ीम, और यही बहुत बड़ी कामयाबी है, यानी ये बै बहुत बड़ी कामयाबी है, इसलिए कि इसमें मकसूद की इंतहा जन्नत मोमिनों को हासिल हो रही है, इससे बड़ी और क्या कामयाबी हो सकती है। जी,
उनकी वो इमारत जो उन्होंने बनाई थी उनके दिलों में बराबर शक पैदा करते रहेंगे जब तक कि उनके दिल के टुकड़े टुकड़े ना हो जाए, इस तौर पर कि वो मर जाए। अल्लाह ताला अपने मखलूक को खूब जानने वाले हैं और अपने काम में बड़े हिकमत वाले हैं। यकीनन अल्लाह ताला ने ईमान वालों से उनकी जान और उनके माल को खरीद लिया, बेदौर के वो उसको खर्च करे उसकी ताअत में, जैसे कि जिहाद, इस तौर पर कि उनके लिए जन्नत है। वो अल्लाह के रास्ते में कताल करते, कभी तो दुश्मनों को कत्ल करते और खुद भी शहीद हो जाते हैं। ये जुमला मुस्तानिफा है, बयान है शिरा के लिए, और एक रात में मबनी लिल मफ़ऊल को मुकद्दम किया गया है। वो बास को और बास तो शहीद हो जाते हैं और बाकी कताल करते हैं, ये उसके जिम्मे सच्चा वादा है। दोनों मजदर है, दोनों मनसूब अपने पहले महसूब की वजह से, जो तौरात इंजील और कुरान में है। और अल्लाह से ज्यादा अहद को कौन पूरा करने वाला होगा, यानी उससे ज्यादा कोई अहद को पूरा करने वाला नहीं है। उस सौदे पर तुम खूब खुशियाँ बनाओ जो तुमने उससे की थी, और यह बे इसमें बड़ी कामयाबी है, यानी मकसूद की इंतहा है। التائبون رفع على المدح بتقدير مبتدئين من الشرك
التائبون العابدون الحامدون السائحون الراكعون الساجدون الآمرون بالمعروف والناهون عن المنكر والحافظون لحدود الله وبشر المؤمنين توبة کرنے والے مبتدا مقدر ہے इसीलिए ये महल्ले मदाह के अंदर मरफू होगा। काई से तोबा करने वाले, शिर्क से और निफाक से, जो तोबा करे शिर्क और निफाक से, और अल्लाह की इबादत को इखलास से अंजाम देने वाले, और हर हाल में अल्लाह की हमद करने वाले, सख्ती के हालात हो या नरमी के हालात हो, हर हाल में अल्लाह की हमद करने वाले, روزہ رکھنے والے، سائیون کا ترجمہ روزہ رکھنے والے۔ ایک روایت ہے کہ سائیون سے مراد ہے طلبہ علم، السائحون۔ رکوع کرنے والے، سجدہ کرنے والے یعنی نماز پڑھنے والے، بھلی بات کا حکم دینے والے، بری بات سے روکنے والے، اور اللہ کی حدود کی پوری حفاظت کرنے والے۔ اور حدود کی حفاظت کیسے کریں گے؟ احکام پر عمل کر کے۔ وبشر المؤمنین، ایمان والوں کو جنت کی خوشخبری دے دو۔ جی،
خوب توبہ کرنے والے، یہ محل یہ محل مدام میں مرفوع ہوں گا، یعنی مبتدا کی تقدیر کے ساتھ شرک اور نفاق اور اللہ کی عبادت کو خوب اخلاص کے ساتھ کرنے والے، اور ہر حال میں اللہ کی تعریف کرنے والے، اور روزے رکھنے والے، اور رکوع سجدہ کرنے والے یعنی نماز پڑھنے والے، اور بھلائی کا حکم کرنے والے اور برائی سے روکنے والے، اور اللہ کے حدود کی خوب حفاظت کرنے والے یعنی اس کے احکام کی خوب حفاظت کرنے والے، اور ایمان والوں کو جنت کی خوشخبری سنا دو۔ نظر فی استغفاری صلی اللہ تعالیٰ علیہ وسلم لعمه ابی طالب، استغفار بعض الصحابۃ لابویہ المشرکین، ما كان للنبي والذين آمنوا أن يستغفروا للمشركين ولو كانوا لقربى ذوي قرابة من بعد ما تبين لهم أنهم أصحاب الجحيم النار بأن ماتوا على الكفر۔
ما كان للنبي والذين آمنوا أن يستغفروا للمشركين ولو كانوا لقربى من بعد ما تبين لهم أنهم أصحاب الجحيم۔ شان نزول، حضرت نبی کریم صلی اللہ علیہ وسلم نے اپنے چچا جان سے ایک درخواست کی، چچا ابو طالب سے، بہت تعاون کیا انہوں نے قدم قدم۔ حضور کو اطلاع ہوئی کہ چچا جان کی وفات ہو رہی ہے، آخری وقت چل رہا ہے، حضور پہنچ گئے۔ ابو جہل اور ان کے دوسرے دوست لوگ پہلے سے آ کے وہاں بیٹھ گئے تھے، جگہ نہیں تھی حضور کے لیے، حضور کھڑے رہے اور چچا جان کو عرض کیا، چچا جان ایک کلمہ پڑھ دو بس، تاکہ اس کلمے کی برکت سے میں اللہ کے سامنے آپ کی سفارش کر سکوں، اللہ کے سامنے کہہ سکوں کہ میرے چچا نے آخری وقت میں کلمہ پڑھ لیا تھا۔ انہوں نے نہیں پڑھا، ارادہ بھی کیا بعض روایتوں میں، لیکن ابو جہل وغیرہ بولے۔ ابو طالب آج زندگی بھر جن بتوں سے وفاداری کی، آخری وقت میں ان سے تو بے وفائی کرے گا؟ ایسا ٹون دیا دوستوں نے ابو جہل وغیرہ نے۔ تو چچا ابو طالب نے کیا کہا، اختار القاری علی العاری، قار جہنم کو کہتے ہیں، کہ میں جہنم کی آگ کو پسند کرتا ہوں دوستوں کے آر کے اوپر، یعنی ان کی تان و تشنی سننا گوارا نہیں ہے، جہنم کو میں پسند کرتا ہوں۔ چچا ابو طالب کا انتقال ہو گیا تو حضور نے کیا کہا، میں چچا جان آپ کے لیے برابر استغفار کروں گا جب تک کہ مجھے منع نہ کیا جائے۔ دوسرا شان نزول، حضرت علی رضی اللہ تعالیٰ عنہ نے ایک صحابی کو دیکھا کہ اپنے مشرک والدین کے لیے استغفار کر رہے ہیں، تو حضرت علی رضی اللہ تعالیٰ عنہ نے کہا کہ اپنے مشرک والدین کے لیے آپ استغفار کر رہے ہو؟ تو انہوں نے کہا کہ حضرت ابراہیم علیہ السلام کے ابا بھی تو مشرک تھے، اور انہوں نے اپنے مشرک والدین کے لیے استغفار کیا ہی تھا نہیں؟ تو حضرت علی نے بات نبی کریم صلی اللہ علیہ وسلم کو سنائی، تو اس پر یہ آیت کریمہ نازل ہوئی۔ ما کان للنبی والذین آمنوا، نبی کے لیے اور ایمان والوں کے لیے مناسب نہیں ہے کہ مشرکین کے لیے وہ استغفار کرے، ان یستغفروا للمشرکین۔ سورت جب شروع ہوئی تھی تو وہاں کفار سے برات کا اعلان تھا، یہ برات کی تکمیل ہو رہی ہے کہ اس طرح ان سے برات کرو کہ ان کے لیے استغفار تک نہ کرو، ان کے لیے ایسی ان سے بے تعلقی تمہیں ہونی چاہیے۔ وَلَوْ كَانُوا أُولِي قُرْبَى اگرچہ وہ رشتہ دار ہی کیوں نہ ہو، مِن بَعْدِ مَا تَبَيَّنَ لَهُمْ أَنَّهُمْ أَصْحَابُ الْجَحِيمِ، جبکہ تمہارے سامنے یہ بات ظاہر ہو گئی ہو کہ وہ جہنمی ہیں یعنی کفر پر مرے ہیں، تو پھر ان کے لیے تو استغفار کی کوئی گنجائش نہیں۔ تو اب یہ سوال ہوتا تھا نا کہ حضرت ابراہیم علیہ السلام نے کیوں استغفار کیا ابا جان حضر کے واسطے؟ وَمَا كَانَ اسْتِغْفَارُ إِبْرَاهِيمَ لِأَبِيهِ إِلَّا عَن مَوْعِدَةٍ وَعَدَهَا إِيَّاهُ، ابراہیم علیہ السلام نے اپنے ابا جان آزر کے لیے جو استغفار کیا تھا وہ ایک وعدے کی وجہ سے جو انہوں نے کر لیا تھا۔ جب آپ کو ابا جان نے نکالا گھر سے وطن سے تو آپ یہ کہہ کے چلے تھے نا سأستغفر لك ربی، ابا آپ چاہے میرے ساتھ جو سلوک کرو لیکن میں تو آپ کے لیے اللہ کی بارگاہ میں استغفار کروں گا، اس امید کے اوپر کہ باپ ایمان قبول کر لے اسلام میں داخل ہو جائے اور مغفرت ہو جائے۔ لیکن فلما تبین له انه عدو للہ، جب ابراہیم علیہ السلام کے سامنے یہ بات ظاہر ہو گئی کہ وہ اللہ کا دشمن ہے یعنی کفر پر موت ہوئی یا کفر پر موت ہونا ان کو وحی کے ذریعے پتہ چل گیا تو بے تعلق ہو گئے اس سے، تبرأ منہ، اس سے تعلق ختم کر دیا۔ عدو للہ کا مطلب یہ ہے کہ کفر پر ہمیشہ باقی رہنا اور استغفار کرنا آپ نے چھوڑ دیا۔ یہاں مفسرین کہتے ہیں کہ اگر کوئی بڑے مثلا استاد شاگرد کو، شیخ مرید کو، ذمہ دار اپنے ماتحتوں کو کسی کام کرنے سے منع کرے اور پھر ان کو ہی وہ کام کسی مجبوری میں کرنا پڑے تو ماتحتوں کے سامنے وضاحت کر دینی چاہیے کہ یہ عذر کی وجہ سے میں نے یہ کام کیا۔ جیسے کہ استغفار کا مسئلہ آیا تو اس میں ممانعت ہے لیکن کہ ابراہیم علیہ السلام نے کیوں کیا تو اس کی وجہ بتلا دی گئی، تو وضاحت کر دینی چاہیے کہ بھئی مجھے یہ کام اس لیے کرنا پڑ رہا ہے تاکہ ان کے دلوں کے اندر ہی نہیں آئے کہ ہم کو نہ کہتے ہیں خود کرتے ہیں، ایسا نہ ہوئے۔ تبرأ منہ ان ابراہیم لأواہ حلیم، ابراہیم علیہ السلام تو بہت درد مند تھے، ایک نیا ترجمہ لأواہ کا، درد مند، ابراہیم علیہ السلام تو بڑے درد مند ہیں، کثرت سے گر گڑانے والے اور دعا کرنے والے تھے، حلیم تکلیف پر بڑے صبر کرنے والے تھے۔ ان ابراہیم لأواہ حلیم، جی،
اور آپ علیہ الصلوۃ والسلام کا اپنے چچا ابو طالب کے لیے استغفار کرنا اور بعض صحابہ کا اپنے مشرک والدین کے لیے استغفار کرنا کے بارے میں آیت نازل ہوئی، کسی نبی اور ایمان والے کے لیے جائز نہیں یہ کہ وہ مشرکین کے لیے استغفار کرے اگرچہ ان کے قریبی رشتہ دار ہی کیوں نہ ان کے سامنے ظاہر ہو چکنے کے بعد کہ وہ جہنمی ہیں بہت دور کہ وہ مر جاوے کفر پر، اور ابراہیم علیہ الصلوۃ والسلام نے اپنے ابا جان آزر کے لیے جو استغفار کیا تھا وہ تو ایک وعدے کی وجہ سے جو انہوں نے ان سے کیا تھا اپنے اس بات کی وجہ سے سأستغفر لک ربی، اس امید پر کہ وہ اسلام لے آئے، پھر جب ان کے سامنے ظاہر ہو گیا کہ وہ تو اللہ کا دشمن ہے اس کے کفر پر مرنے کی وجہ سے تو بے تعلق ہو گئے اس سے اور آپ نے استغفار کرنا چھوڑ دیا۔ یقیناً ابراہیم علیہ السلام،
وَمَا كَانَ اللَّهُ لِيُضِلَّ قَوْمًا بَعْدَ إِذْ هَدَاهُمْ حَتَّى يُبَيِّنَ لَهُمْ مَا يَتَّقُونَ، اللہ تعالیٰ کسی قوم کو گمراہ نہیں کیا کرتے ان کو اسلام کی ہدایت دینے کے بعد، حتی یبین لہم ما یتقون، یہاں تک کہ ان کے سامنے بیان کر دے وے، ظاہر کر دے وے جن سے ان کو بچنا چاہیے، من العمل، جن اعمال سے ان کو بچنا چاہیے وہ پہلے اللہ ظاہر کر دے۔ فلا یتقو ہو، جب وہ ان کاموں سے بچتے نہیں ہیں تو گمراہ کیے جانے کے مستحق بن جاتے ہیں، یعنی نواہی سے بچتے نہیں، نواہی پر اڑے رہتے ہیں تو اب وہ اس قابل بن جاتے ہیں کہ ان کو گمراہ کر دیا جائے۔ یہ ہے دراصل ہوا کیا تھا کہ بعض صحابہ کرام کو دل میں یہ وسوسہ آیا کہ ہم نے تو ہمارے باپ دادا مشرکین کے لیے اللہ کی بارگاہ میں استغفار کر دیا اور وہ استغفار کرنے والے صحابہ انتقال بھی کر گئے تو ان کے رشتہ دار یہ کہنے لگے کہ ارے ارے انہوں نے غلط کام کیا تھا، ان کی مغفرت ہوگی نہیں ہوگی؟ تو کہا کہ اس وقت تھوڑی ممانعات تھی، اس وقت کے اوپر تو اس کی ممانعات نازل نہیں ہوئی تھی، اسی لیے اس زمانے کے کیے ہوئے عمل پر کوئی گرفت نہیں، جیسے کہ شراب کی حرمت سے پہلے جن حضرات نے شراب پی ان کی کوئی گرفت نہیں۔ ان اللہ بکل شیء علیم، اللہ تعالیٰ ہر چیز کو اچھی طرح جانتے ہیں، اسی میں سے کہ کون گمراہ کیے جانے کے مستحق ہے، کون ہدایت کے مستحق ہے۔ ان اللہ لہ ملک السماوات والارض، یقیناً اللہ ہی کے لیے ہے آسمان اور زمین کی حکومت، یحیی و یمیت، اللہ تعالیٰ حیات بھی دیتے ہیں اور موت بھی دیتے ہیں۔ وما لکم من دون اللہ من ولی ولا نصیر، اور تمہارے لیے یہ لوگوں اللہ تعالیٰ کو چھوڑ کر کے کوئی حفاظت کرنے والا ولی بھی نہیں ہے، اور تم کو ضرر سے بچانے والا کوئی مددگار بھی نہیں ہے۔ جی،
اور اللہ تعالیٰ کسی قوم کو گمراہ نہیں کرتے اس کے اسلام اسلام لانے کے بعد، جب تک کہ ان کے سامنے ظاہر نہ ہو جائے کہ ان کو کن کاموں سے بچنا چاہیے، پھر بھی وہ بچتے نہیں ہیں تو گمراہ کرنے کے مستحق ہو جاتے ہیں۔ یقیناً اللہ تعالیٰ ہر چیز کو جاننے والے ہیں، اور اسی میں سے کون گمراہ کرنے کے کون گمراہ اور ہدایت کے مستحق ہے، یقیناً اللہ تعالیٰ اسی کے لیے آسمان و زمین کی بادشاہ، وہی زندہ کرتا ہے اور مارتا ہے۔ اور تمہارے لیے اے لوگوں، تمہارے لیے کون اللہ تعالیٰ کے علاوہ یعنی مدد کرنے والا جو تمہاری